ποτίο, μαϊνά εσύ το. Κοινάει ποτίο, πριμάει εσύ το. Καλβαρί κατώκα, μέρα είναι μπτή. Καλβαρί κατώκα, μέρα είναι μπτή. Κοινάει ποτίο, μαϊνά εσύ το.
आदरणीय श्रोताहरूको समक्ष फेरि पनि मुक्तिको माग कार्यक्रम लिएर न्यानो अभिवादन भन्छौ। आज पनि रेडियो खोल्नु भएको लागि धन्यवाद। सोमबारदेखि शुक्रबारसम्म यही समय यो कार्यक्रम तपाईँको निम्ति गीत र प्रवचन लिएर उपस्थित भइरहेछ। यस बेला हामी आदरणीय श्रोताहरूको निम्ति प्रस्तुत गर्दछौ बाइबल अध्ययन कार्यक्रम मुक्तिको माग।
भन्थे उनको साथमा जिउँछु म, भन्थे उनको साथमा हिँड्छु म, भन्थे उनको साथमा जिउँछु म, भन्थे तर छुटिएछु, तर फर्किएछु, किनै पुथियो यसो किनै पुथियो प्रेममा यसो चाहिन कहिले तिम्रो माया, बुझिन कहिले तिम्रो माया, चाहिन कहिले तिम्रो माया, बुझिन कहिले तिम्रो माया, अब सम्हालिदे जीवन सम्हाल, किनै पुथियो माया यस्तो, किनै पुथियो प्रेममा यस्तो, किनै पुथियो माया यस्तो, किनै पुथियो प्रेममा यस्तो। कलवरीको दुःख मेरै निम्ति, कलवरीको चोट मेरै निम्ति, किनै पुथियो माया यस्तो।
मित्र, प्रभु येशु ख्रिष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो जयमसी प्यार भरा नमस्कार, अनि तपाईँहरूकै आफ्नो प्रिय कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले तपाईँ सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूले पठाउनुभएका सुन्दर पत्रहरूको निम्ति जुन हामी लगातार प्राप्त गरिरहेका छौँ। र तपाईँको प्राप्त गरिएको पत्रद्वारा हामी धेरै खुसी छौँ, आनन्दित छौँ, र हामीलाई धेरै परमेश्वरको सेवामा अगाडि बढ्ने, यसलाई निरन्तर जारी राख्ने हौसला र उत्साह मिलेको छ। अनि यसरी नै तपाईँहरूबाट पत्रको हामी आशा गर्नेछौँ, अनि हामी पनि तपाईँहरूको पत्रको यथा शीघ्र जवाब दिन कोसिस गर्नेछौँ, अनि हामीले त्यो गरि पनि रहेका छौँ। अनि मित्र, तपाईँहरूको प्रार्थनाको निम्ति पनि धेरै धेरै धन्यवाद छ। हामीलाई निरन्तर तपाईँहरूको प्रार्थनाको आवश्यकता छ, अनि हामी पनि तपाईँहरूको निम्ति सधैँ प्रार्थनामा याद गरिरहेका छौँ। त आउनुहोस् मित्र, अब हामी परमेश्वरको वचन अध्ययनमा प्रवेश गरौँ। त्योभन्दा पहिले हामी छोटो प्रार्थना गरौँ। प्रभुजी, आज पनि हामी तपाईँको उपस्थितिमा आएका छौँ कि हामी तपाईँबाट वचन सिक्न सकौँ। आफ्नो ज्ञान बुद्धि हामी प्रत्येकलाई दिनुहोस्, आफ्नो आत्माले हामीलाई भरिदिनुहोस्, ताकि हामी तपाईँको वचनमा भित्र गहिराईमा डुब्न सकौँ र तपाईँ प्रभुको सुन्दरता देख्न सकौँ, रम्न सकौँ, आनन्दित हुन सकौँ र तपाईँ प्रभुको महिमा गर्न सकौँ। प्रत्येक सुन्ने हाम्रो श्रोता मित्रहरूलाई आफ्नो ज्ञान बुद्धि दिनुहोस्, आलस्य उनीहरूबाट हटाउनुहोस्, शैतानबाट आउने रुकावट दूर गरिदिनुहोस्, ताकि सम्पूर्ण मनले तपाईँको वचनप्रति ध्यान दिन सकेका हुन्। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी वचन अध्ययन दानियल 10 अध्यायबाट आरम्भ गर्न गइरहेका छौँ। यी अन्तिम तीन अध्यायहरूलाई एक दर्शनको रूपमा विचार गर्न आवश्यक छ। यसले इसरायल राष्ट्रको तत्काल भविष्यसँग र आखिरी दिनहरूसँग सम्बन्ध राख्छ। उदाहरणको लागि त्यहाँ ऐतिहासिक सानो सिंह छ, साथै आखिरी दिनहरूको अगमबाडिक सानो सिंह छ। कोही कोही बाइबल विद्वान टिप्पणीकारहरूले यो अन्तिम दर्शनलाई दानियलको सबै दर्शनहरू मध्ये सबभन्दा महान दर्शनको रूपमा विचार गर्दछन्। यद्यपि यससँग कुनै त्यस्तो खालको आकृति बनावट नभए पनि यो वास्तवमा अति नै अद्वितीय खण्ड हो। यहाँ त्यस्ता रूप वा लक्षणहरू छन् जुन अन्य सबै अध्यायहरूबाट अलग किसिमका छन्। यो अन्तिम दर्शनमा प्रकाशका विधिहरू पनि बदलिएको थियो। अर्को महत्वपूर्ण रूप वा लक्षण यो हो कि यो अगाडिका दर्शनहरूको अधिक धेरै विवरणमा पूरा गरिएको छ। जब यसको दिएको थियो सबै अगमबाडिक थिए, वर्तमान समयमा धेरैजसो चाहिँ पूरा भइसकेका छन् र अहिले इतिहासका कुराहरू भएका छन्। साथै त्यहाँ त्यस्ता धेरै कुराहरू छन् जुन अझै अगमबाडिक छन्, जुन अन्तिम समयमा पूरा हुनेछ। पूरा भइसकेका र पूरा हुन बाँकी रहेका अगमबाडीहरू बीचको सीमारेखा सधैँ स्पष्ट छैन, अनि हामीले पहिले नै दुई गुना संकेत वा उल्लेखको सिद्धान्तको देखिसकेका छौँ, जुनले त्यो अगमबाडीको संकेत गर्दछ जुनसँग नजिक र स्थानीय परिपूर्णताको अगमबाडी छ, साथै जुनसँग भविष्यको टाढामा रहेको कुराको परिपूर्णता छ। निश्चय नै तत्काल भविष्यमा पूरा हुने कुराले हामीलाई अन्तिममा भविष्यमा पूरा हुने कुराको लागि कुञ्जी वा चाबी दिन्छ। उदाहरणको लागि एन्टिओकस एपिफेनेसमा ऐतिहासिक परिपूर्णताले हामीलाई भविष्यको परिपूर्णताको तस्विर दिन्छ जुन ख्रिस्ट विरोधी हुनेछ। यी अन्तिम तीन अध्यायहरूको बुझ्नलाई, अर्थात् यी अन्तिम तीन अध्याय 10, 11, र 12 अध्यायको बुझ्नलाई चाबी चाहिँ दानियललाई स्वर्गीय दूतले दिएको स्पष्टीकरणमा पाइँदछ। दानियल 10:14 पदमा भनिएको छ, औ भविष्यमा तिम्रो जातिलाई के हुनेछ, वा पछिल्ला दिनहरूमा पछि आउने दिनहरूमा तिम्रो जातिलाई के हुनेछ, सो म तिमीलाई बताउन आएको छु, किनभने यो पनि ती दिनहरूलाई संकेत गर्ने एक दर्शन हो। अमित्र, यसले दानियलका जाति वा इसरायलका मानिसहरूसँग सम्बन्ध राख्छ। मित्र, म तपाईँलाई होसियार बनाउन चाहन्छु कि यो खण्डमा कलेसिया वा मण्डलीलाई हाल्न कोसिस नगरौं, किनभने दानियल यसको बिल्कुल स्पष्ट गरिरहेका छन् कि उसले आफ्नो जातिको बारेमा, आफ्नो जाति इसरायलीहरूको बारेमा, यहुदीहरूको बारेमा कुरा गरिरहेका छन्। हामी अद्भुत डरलाग्दो खण्डमा सरिरहेका छौं। तपाईँ यसलाई अनौठो वा विलक्षण भन्न सक्नुहुन्छ। आत्मिक संसारको पर्दा आंशिक रूपमा र क्षणिक रूपमा उघारिन्दछ र हामी अदृश्य संसारको देख्छौ। व्यर्थका निष्कर्ष वा निष्क्रिय दर्शकको दूषित विकृत जिज्ञासाको सन्तुष्ट गर्ने निश्चय नै यहाँ कुनै त्यस्तो कुरा छैन, तर पनि त्यहाँ ती नम्र विश्वासीहरूमाथि लाभप्रद र उद्वेग रहित गम्भीर प्रभाव उत्पादन गर्ने काफी वा प्रशस्त कुराहरू यहाँ छन्, जस्तो कि दानियलमाथि त्यसले प्रभाव पारेको थियो। यो आत्मिक क्षेत्रमा प्रवेश हो, आत्मिक संसारमा प्रवेश हो, जुन विश्वासीहरूलाई स्वर्गीय दूतहरूको दर्जा श्रेणीको परिचय दिन्छ। दुवै असल र खराब दुष्ट स्वर्गीय दूतहरू, पतन र अपतन स्वर्गीय दूतहरूको दर्जाको वा श्रेणीको परिचय दिन्छ। हामी शैतानको राज्यको बारेमा केही कुरा देख्नेछौ, जुन आज हाम्रो आसपासमा छ। त्यसको बारेमा केही समय पहिले धेरै कुरा भनिएको थियो र धेरै कुरा लेखिएको थियो। धेरै मानिसहरूले अलिकति कम तथ्यको लिन्छन् र त्यसमा धेरै काल्पनिक कुराहरू थप्छन्, तर हामी त्यही कुरा मात्र सख्त रूपमा चिप्किनेछौ। त्यही कुराहरूमा मात्र हामी बिल्कुलै सख्त रूपमा चिप्किनेछौ जुन बाइबलले यहाँ हामीलाई दिन्छ। यो स्पष्ट छ र निश्चय नै स्वर्गीय दूतहरूले स्वतन्त्र इच्छाको अभ्यास गर्दछन्, किनकि तिनीहरू मध्ये कोही कोहीले परमेश्वरको विरुद्ध शैतानको विद्रोहमा शैतानलाई तिनीहरूकै आफ्नै इच्छा र संकल्पद्वारा पछ्याए। यिनीहरूमध्ये कोही कोही दुष्ट आत्माहरू वा प्रेत आत्माहरूको दर्जा वा श्रेणीका हुन्, जुनको पटक पटक सुसमाचारका पुस्तकहरूमा उल्लेख गरिएका छन्। स्वर्गीय दूतहरू विभिन्न दर्जाहरूमा, ओहदाहरूमा, पदहरूमा विभाजित छन् र तिनीहरूसँग विभिन्न अधिकार, शक्तिहरू र योग्यताहरू छन्। कलसी 1:16 पदमा भनिएको छ, किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरू, देखिने र नदेखिने कुराहरू, चाहे सिंहासनहरू, चाहे प्रभुताहरू, चाहे प्रधानहरू, चाहे अधिकारीहरू, सबै उहाँद्वारा नै सृष्टि गरिएका हुन्। सबै कुराहरू उहाँद्वारा नै सृष्टि गरिएका हुन्। सबै कुराहरू उहाँद्वारा नै सृष्टि गरिएका हुन्। यसले परमेश्वरले सृष्टि गर्नुभएका यी प्राणीहरूमा अलगै विभक्तको सेपरेसनको बनाउँछ, जुन अलगै वा विभक्त केवल स्वर्गमा हुने प्राणीहरूको मात्र होइन तर पृथ्वीमा हुने प्राणीहरूको पनि हुन्, दृश्य र अदृश्य दुवैको। आज त्यहाँ त्यस्ता क्षेत्र पनि छ जुन अदृश्य छ। हामीले यो कुराको पत्ता लगाइरहेका छौँ। यो संसारमा त्यहाँ धेरै प्राबल्यको वा शक्तिको कुराहरू छन् जुनको हामी अति नै कम जान्दछौँ। हामीलाई भनिएको छ उहाँले सिंहासनको सृष्टि गर्नुभयो, उहाँले सिंहासनहरूको सृष्टि गर्नुभयो, जुन प्रधान स्वर्गीय दूतहरू जस्तै माइकल, ग्राबियल र अन्य खास प्रतिनिधिहरू हुन्। त्यहाँ प्रभुताहरू छन् जुन करुब र सराफ हुन्। त्यहाँ प्रधानहरू छन् जुन सेनापतिहरू हुन्। त्यहाँ अधिकारीहरू छन्, अधिकारीहरू चाहिँ सामान्य सिपाहीहरू हुन् जुनले पहरा बस्ने स्वर्गीय दूतले जस्तै सेवा काम गर्दछन्। प्रधानहरूका दर्जामा हुने अर्थात् सेनापतिको दर्जामा हुने कोही स्वर्गीय दूतहरू शैतानसँग जोडिन गए, संलग्न हुन गए, मिसिन गए वा शैतानको पक्षतर्फ लागे। अनि प्रधानहरूको बारेमा भनिएका कुराको ध्यान दिनुहोस्। एफिसी 6:12 पदमा भनिएको छ, किनकि हामी मासु र रगतको विरोधमा कुस्ती लड्दैनौ तर प्रधानहरूको विरोधमा, अधिकारीहरूको विरोधमा, यस संसारको अन्धकारका शासकहरूको विरोधमा, आकाशी स्थानहरूमा भएका आत्मिक दुष्टताको विरोधमा लड्दछौ। शैतानसँग पनि दर्जा अनुसार आफ्ना स्वर्गीय दूतहरूका संगठित दल छ, रैंक अनुसारका आफ्ना स्वर्गीय दूतहरूका आफ्ना दूतहरूका संगठित दल छ, जस्तो कि हामी सैनिकहरूमा आर्मीहरूमा देख्छौं, त्यहाँ सेनापतिहरू हुन्छन्। शैतानका प्रधानहरू वा सेनापतिहरू राष्ट्रहरूमाथि नजर लगाएको देखिन्छ, उसका अधिकारीहरू उसका सेनाहरूका सामान्य सिपाहीहरू हुन् जो दुष्ट आत्माहरू हुन् र जसले मानिसहरूलाई जकड्न ग्रसित गर्न खोजी हिँड्छन्। यो संसारको अन्धकारका शासकहरू ती दुष्ट आत्माहरू हुन् जससँग शैतानको संसारिक काम धन्दाको व्यापारमाथि अभिभार छ। त्यसपछि आकाशीय स्थानहरूमा आत्मिक दुष्टता छन् अनि यिनीहरू ती दुष्ट आत्माहरू हुन् जससँग धर्मको अभिभार छ। तपाईँ यसको महसुस नगर्नुहोला तर धर्मको शैतानको विभाग सबभन्दा ठूलो विभाग हो, त्यो धर्मको काम धन्दामा छ। धेरै मानिसहरू सोच्दछन् कि शैतान धर्मको विरुद्धमा छ, मित्र वास्तवमा त्यसले धर्मको बढाइरहेको छ, ख्रिस्टको होइन तर धर्मको। त आज हामी बाइबल अध्ययन दानियल 10:1-6 पदबाट देख्न गइरहेका छौं। हामी सबभन्दा पहिले देख्नेछौ दर्शनको लागि समय, स्थान र दानियलको तयारी। दानियल 10:1 पदमा भनिएको छ, फारसका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा दानियल कहाँ, जसलाई बेलसजर नाउँ दिएको थियो, एउटा कुरा प्रकाश गरियो। त्यो कुरा सत्य थियो, तापनि तिनलाई त्यो बुझ्न साह्रै परिश्रम गर्नु पर्यो, तर समयमा तिनले त्यो कुरा बुझे। मित्र, कोरेसको शासनकालको तेस्रो वर्ष चाहिँ 534 ख्रिस्टपूर्व थियो, जुन 70 हप्ताहरूको दर्शनको करिब 4 वर्षपछिको कुरा थियो। यस समयसम्म दानियल वृद्ध मानिस भइसकेका थिए र सम्भवत उनी सार्वजनिक सेवा कामबाट अवकाश लिइसकेका थिए। भनिएको छ, फारसका राजा कोरेसको शासनकालको तेस्रो वर्षमा दानियल कहाँ, जसलाई बेलसजर नाउँ दिएको थियो, एउटा कुरा प्रकाश गरियो। त्यो कुरा सत्य थियो, तापनि तिनलाई त्यो बुझ्न साह्रै परिश्रम गर्नु पर्यो, तर समयमा तिनले त्यो कुरा बुझे। अनि पद 2 र 3 भनिएको छ, ती दिनमा म दानियलले 3 हप्तासम्म शोक गर्दै रहे। ती 3 हप्ता नपितिन्जेल सबै मिठो खानेकुरादेखि म अलग बसे, न त मासु न दाकमध्य मेरो मुखमा पर्यो औ न मैले आफ्नो शरीरमा तेल दले। दानियल 3 हप्तासम्म नुहाएनन् अनि खानेकुरा केही पनि लिएनन्। दानियलको शोकको कारण हामीलाई बताएको छैन, तर हामी यसको अनुमान गर्न सक्छौ। यो कुराको याद राख्नुहोस् कि त्यो कोरसको शासनकालको तेस्रो वर्ष थियो अनि उसको पहिलो वर्षमा उसले यो राज आज्ञा उर्दी बनाएथे, जुनले इसरायलीहरूलाई आफ्ना मुलुकमा फर्किजान अनुमति दियो। पूरा 2 वर्ष बिति गइसकेको थियो, खालि केही कम मानिसहरू मात्र इसरायलको मुलुकमा यरुबाबेलको नेतृत्व मुनि फर्कि गए। यो इसरायलको मुलुकमा फर्किजाने समूह झुन एज्रा र नहिमियाको नेतृत्व मुनि फर्कि आउने झुनको भन्दा पहिलो वा अघिको थियो। यो दानियलको निम्ति अति नै कठिनको समय र कष्टदायक समय थियो। यसले यो वृद्ध परमेश्वरको अगमवक्ताको हृदयमा शोक ल्यायो, अफसोस ल्यायो, किनकि यी यहुदी जातिहरूलाई आफ्नो मुलुकमा फर्किजानलाई स्वतन्त्रता दिए तापनि फर्किजान चाहेका थिएनन्। दानियलले 3 हप्तासम्म उपवाससहित प्रार्थना गरे, किनभने उसले आफ्नो प्रार्थनाको तत्कालै उत्तर पाएनन्। अनि चार पदमा भनिएको छ, पहिलो महिनाको 24 दिनमा मैले आफूलाई ठूलो नदी अर्थात् टाइग्रिस नदीको किनारमा देखेँ। अहिले दानियलले हामीलाई ठिक स्थान र मितिको दिन छन् जब उसले आफ्नो दर्शन र प्रकाश पाएथे। उसले आफैलाई टाइग्रिस नदीको किनारमा भएको भेटाए। त्यो समय निशानको 24 अर्थात् अप्रिल 24 थियो। दानियल बिल्कुल सही ठिक मितिसँग व्यवहार गरिरहेका छन्। त्यसपछि हामी निम्न पदहरूमा देख्छौ महिमित ख्रिष्टको दर्शन। म सोच्दछु कि मोसा वा एलियाले ख्रिष्टको रूपान्तरको देख्नुभन्दा पहिले दानियलले त्यसको देखे देख्नुभयो। त्यहाँ सधैँ 3 प्रतिनिधिहरू रहेका देख्छौ। मोसाले व्यवस्थाको प्रतिनिधित्व गर्यो, एलियाले अगमवक्ताको प्रतिनिधित्व गर्यो, तर दानियलले खास विशेष ती मानिसहरूका झुन्डको प्रतिनिधित्व गर्यो जो देश निकालावासमा अर्को नौलो विदेश मुलुकमा थिए। र अहिले उसको उत्साहको लागि अघि नै पहिले नै यो महिमित ख्रिष्टको दर्शन दिइएको छ। दानियल 10:5-6 पदमा भनिएको छ, मैले मासतिर हेरेँ र मिहिन लुगा लगाएको एउटा मानिसलाई देखेँ। तिनको कम्मरमा ओपिरको सुनको पटुका बाँधेको थियो। तिनको शरीर फिरोजा पत्थर जस्तै चहकिलो थियो। तिनको अनुहार बिजुली झैँ चम्कन्थ्यो। तिनका आँखा राँको झैँ बलिरहेका थिए। तिनका हात र खुट्टाहरू चाहिँ टल्काएको पितलको पात्र झैँ टल्किरहेका थिए। औ जब तिनी बोल्थे तिनको स्वर भिडको स्वर झैँ सुनिन्थ्यो। यो प्रकाशको नयाँ विधि हो। दानियलले कति पनि मूर्तिको दर्शन, पशुवा जन्तुहरूको दर्शन र हप्ताहरूका दर्शनहरू देख्दैनन्। उसले निश्चित खास मानिसको देख्छन्। त्यो मानिस को हुन्? कोही कोही उक्तम बाइबल टिप्पणीकारहरूले उसको परिचय दिन अप्ठ्यारो मान्छन् र तिनीहरूले यो अन्यलताको छोड्छन्, यो भन्दै कि यो एक स्वर्गीय जन हुन्। अमित्र, म विश्वास गर्दछु कि यो व्यक्ति ख्रिष्ट हुनुहुन्छ। जब प्रभु येशु पृथ्वीमा हुनुहुन्थ्यो उहाँले धेरै दृष्टान्तहरू दिनुभयो र तिनीहरूमध्ये केहीले निश्चित खास मानिसको क्रियाकलापसँग सम्बन्ध राख्थ्यो। यो निश्चित खास मानिस या त परमेश्वर पिता हुनुहुन्थ्यो या परमेश्वर पुत्र हुनुहुन्थ्यो। यहाँ हाम्रो सामने भएको पदमा खास निश्चित मानिस उसको पहिरन र उसको व्यक्तिद्वारा झन् स्पष्ट रूपले चिनिएको छ। प्रकाशको पुस्तकमा युहानद्वारा ख्रिष्टको महिमामा स्वर्गीय आहरण पछि देखिएको दर्शन र महा यहाँ उल्लेखित दर्शनमा कस्तो मिल्दोजुल्दो कुरा छ, होइन? प्रकाश 1:12-16 पदमा भनिएको छ, अनि मसित बोल्ने आवाजलाई हेर्नका निम्ति म पछिल्लोतिर फर्केँ, अनि फर्केपछि मैले 7 सुनका सामदानहरू देखेँ। 7 सामदानहरूको बीचमा मानिसको पुत्र जस्तै एकजनालाई देखेँ, जसले पौसम्म पुग्ने पोसक पहिरिनु भएको र छातीको वरिपरि सुनौला पेटी बाँध्नु भएको थियो, अनि उहाँका शिर र केस ऊन जस्तै सेता, हिउँ जस्तै सेता थिए, र उहाँका आँखाहरू आगोको ज्वाला जस्तै थिए, र उहाँका पाउहरू आगोको भट्टीमा राखिए ये झैँ टल्किरहेको र पितल जस्ता थिए, र उहाँको स्वर चाहिँ धेरै पानीको आवाज जस्तै थियो, अनि उहाँको दाहिने हातमा 7 ताराहरू थिए, अनि उहाँको मुखबाट लाग्ने 2 तरवार निस्कन्थ्यो, अनि उहाँको चेहरा चाहिँ आफ्नो शक्तिमा चम्केको घाम जस्तै थियो। अहिले त्यो ख्रिष्टको दर्शन हो, अनि म विश्वास गर्दछु कि दानियलले ख्रिष्टको देखे। यो कुराको पुनः स्मरण गर्न चाखलाग्दो कुरा छ कि मोसा र एलिया येशूको रूपान्तरमा उपस्थित थिए जुन सुसमाचारका पुस्तकहरूमा रेकर्ड गरिएका छन्, तर दानियल त्यस बेला त्यहाँ उपस्थित थिएनन्। किन? म सोच्दछु कि यो यस कारणले हुन सक्छ कि किनभने दानियलले पहिले नै येशूको रूपान्तरको देखिसकेका थिए, अनि यसको बारेमा यहाँ दानियल 10:5-6 पदमा रेकर्ड छ। अर्को दिनमा हामी देख्नेछौँ दानियलमाथि परिवर्तन गर्ने प्रभाव र एक अपरिचित स्वर्गीय सन्देश बाहकको सन्देश। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउन्।
प्रभु चाँडै आउने छन्, धरतीमै फेरि आउने छन्, बचाउयो उनको हामीलाई, भेट्नलाई तिमी हामीलाई, यीशु प्रभु चाँडै आउने छन्, धरतीमै फेरि आउने छन्, बचाउयो उनको हामीलाई,
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरिरहेका छौँ। साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउन हवस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त एउटा कुरा, तपाईँले आफ्नो नाम र ठेगाना एकदमै राम्रोसँगले लेखी पठाउन हवस्। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार्ग, TWR पोस्ट बक्स नम्बर 3-2 भुटवल रूपन्देही लुम्बिनी नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग TWR पोस्ट बक्स नम्बर 8-7 सिलीगुडी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepalittv@twr.in।
Thank you.